أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين أبي القاسم محمد صلى الله عليه وآله والأئمة الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأرضين، روحي وأرواحنا له الفداء. أما بعد، ہماری گفتگو شہید مطہری رحمۃ اللہ علیہ کی کتاب سیرت آل محمد میں چل رہی ہے، اور موضوع گفتگو صلح امام حسن علیہ السلام ہے. صلح امام حسن علیہ السلام کے موضوع میں ہم یہاں تک پہنچے تھے کہ امام حسن علیہ السلام اور امام حسین علیہ السلام کے زمانے میں فرق تھا، جس کی وجہ سے دونوں آئمہ کے اقدام میں فرق تھا. امام حسن علیہ السلام نے صلح کی اور امام حسین علیہ السلام نے جنگ کی. یہ اس وجہ سے تھا چونکہ شرائط زمانے کے فرق کرتے تھے. اگر ایک جیسے شرائط ہوتے تو ان آئمہ کے اعمال بھی اور عمل بھی جو تھے وہ ایک ہی جیسے ہونے تھے. پچھلے درس میں کچھ مطالب آپ کی خدمت میں اس زمینے میں عرض کیا آپ کی خدمت میں، آج اس کو مزید کھول کر بیان کرتے ہیں. کل آپ کی خدمت میں عرض کیا تھا کہ امام حسن علیہ السلام اگر جنگ کو جاری رکھتے تو دو قباحتیں سامنے آتی، نعوذ باللہ، کہ جو امام معصوم سے دور ہیں، اور امام معصوم نے اسی وجہ سے اپنے سے دور رکھا اس کو. پہلی بات تو یہ تھی کہ اگر جنگ جاری رکھتے تو خلیفہ کشی کا دروازہ جو کھلا تھا اس کو تسلسل مل جاتا، اور امام نہیں چاہتے تھے کہ خلیفہ کشی اسی طریقے سے جاری رہے. اور دوسری بات یہ کہ جنگ بے نتیجہ رہتی اور مسلمانوں کی بڑی تعداد اس بے نتیجہ جنگ میں قتل ہو جاتی، کیونکہ معاویہ کے فورس میں بھی جو شامل تھے وہ بھی مسلمان ہی تھے، اور امام حسن علیہ السلام کی فوج میں بھی سارے مسلمان تھے. فرق یہ تھا کہ وہ گمراہ مسلمان تھے، معاویہ کے فریب میں آئے ہوئے تھے، اس کے پیسوں کے لالچ میں آئے ہوئے تھے، لیکن امام حسن علیہ السلام کی فورس میں جو شامل تھے وہ امام کی امامت کے معتقد تھے اور ان کو برحق مانتے تھے اور معاویہ کو غلط مانتے تھے. بہرحال اس مطلب کو مزید کھولنے کے لیے میں اس طریقے سے آپ کی خدمت میں مطلب عرض کرتا ہوں، اور شیخ مطہری نے اس کو اس طریقے سے عرض فرمایا کہ امام حسین علیہ السلام کے قیام میں کون سے عوامل دخیل تھے، کون سی ایسی چیز تھی کہ جس کی وجہ سے امام حسین علیہ السلام کو قیام کرنا پڑا. یہیں سے ہمیں یہ بات بھی سمجھ میں آ جائے گی کہ یہ عناصر، یہ عوامل کہ جو امام حسین علیہ السلام کے قیام میں دخیل تھے اور موجود تھے اس وقت، یہ امام حسن علیہ السلام کے زمانے میں موجود نہیں تھے. پہلا جو عامل ہے قیام امام حسین علیہ السلام کا، اس کو ہم مسئلہ بیعت کہہ سکتے ہیں. یزید جب برسر اقتدار آیا تو اس نے پہلا کام بیعت لینے کا شروع کیا، اور مدینہ میں اپنا قاصد بھیجا اور اپنا نمائندہ بھیجا، اور مدینہ کا جو حاکم تھا اس کو کہلوا بھیجا کہ امام حسین علیہ السلام کو بلاؤ اور ان سے بیعت لو. امام حسین علیہ السلام کس طریقے سے گوارا کرتے کہ ایک فاسق، فاجر، ظالم حاکم وہ آ کر امام معصوم اور پیغمبر کے گھر میں پلی ہوئی شخصیت اس کی بیعت کرے. تو امام حسین علیہ السلام چونکہ اس کو ننگ و آر سمجھتے تھے اپنے لیے، امام حسین علیہ السلام نے قیام کیا، کہا کہ میں بیعت نہیں کروں گا. مثلی لا یبایعو مثلا، مجھ جیسا اس جیسے کی بیعت نہیں کر سکتا اصلا. اور یہ آج ہر انقلابی، ہر वो के जो जालिम के खिलाफ क़याम करता है, ये जुमला इमाम का शेआर है, मिसली ला युबायिउ मिसला, मुझ जैसा तू जैसे की या उस यजीद जैसे की बेअत नहीं कर सकता। यही उनसुर अगर देखें तो इमाम हसन अलैहिस्सलाम के दौर में मौजूद नहीं था, क्योंकि जब जंग एक लम्हे पर पहुंची, ऐसे लम्हे पर पहुंची कि जहां पर मुआविया ने सुलह की पेशनहाद की, सुलह की तजवीज़ दी, तो इमाम हसन अलैहिस्सलाम ने सुलह के अंदर ये लिखवाया कि मुआविया मुझसे बैत नहीं तलब करेगा। बस इमाम हसन अलैहिस्सलाम के ज़माने में बैअत का आमिल मौजूद नहीं था। बस ये एक फ़र्क है कि जिसकी वजह से इमाम हसन हुसैन अलैहिस्सलाम ने क़याम किया है और इमाम हसन अलैहिस्सलाम ने सुलह की है। दूसरा उनसुर के जो मौजूद है, दूसरा आमिल के जिसकी वजह से इमाम हुसैन अलैहिस्सलाम ने क़याम किया है, वो कूफा के लोगों की आमादगी थी। तारीख में ये बात लिखी गई है बड़ी शद्दोमद के साथ कि जब कूफा के लोग तंग आ गए गलत हुक्मरानों की हुक्मरानी में जिंदगी बसर कर करके, तो उन्होंने इमाम हुसैन अलैहिस्सलाम को ख़त लिखना शुरू किए कि आप खलीफा बरहक हैं, हम आपका साथ देने के लिए तैयार हैं, आप उठें कयाम करें, हमारी रहबरी फरमाएं, हम इस जालिम के खिलाफ कयाम करेंगे और आपकी सरपरस्ती में जंग को जीतेंगे, इसको हटाएंगे और इस्लामी हुकूमत का कयाम करेंगे और आपको हम बेउनवाने रहबर और इमाम कबूल करते हैं। तारीख में 18,000 तक की तादाद लिखी गई है कि कूफे वालों ने लेटर लिखे इमाम हुसैन अलैहिस्सलाम के लिए। अब आप देखें अपने आप को उस इस माहौल में फर्ज करके देखें कि जहां पर इतनी बड़ी तादाद आमादगी का इजहार कर रही है कि हम आपके साथ हाजिर हैं इकदाम करने के लिए, आप फकत आए हमारे पास और हमारी सरबराही करें। अब यहां पर अगर इमाम हुसैन अलैहिस्सलाम इल्मे गैब से इस्तेफादा करते हुए कहें कि नहीं, चूंकि तुम इसका इनकार कर दोगे, बाद में मुनकर हो जाओगे, मुझे तन्हा छोड़ दोगे, लिहाजा मैं तुम्हारा साथ नहीं दूंगा, और वो एक कयाम ना करते, तो आज तारीख ये लिख चुकी होती कि इमाम हुसैन अलैहिस्सलाम ने गलत कदम उठाया, इनकार नहीं करना चाहिए था। कितनी बड़ी तादाद तैयार थी एक जालिम हुक्मरान के खिलाफ क़याम करने के लिए, क़याम न करके नऊज़ बिल्लाह इमाम हुसैन अलैहिस्सलाम ने गलती की, यूं तारीख लिख देती। लिहाजा चूंकि इमाम हुसैन अलैहिस्सलाम पर जाहिरी तौर पर इतमाम हुज्जत हो चुकी थी और जो बसीरत इमाम के पास थी वो दुनिया के पास नहीं थी, वो इसका पसे मंजर नहीं देख सकते थे, वो उस तरीके से तहलील वाक़े की नहीं कर सकते जिस तरीके से इमाम हुसैन अलैहिस्सलाम कर सकते थे, तो लिहाजा उनको समझा भी नहीं सकते थे कि क्या होने वाला है बाद में। वो ज़ाहरी तौर पर ही अमल किया और इकदाम किया और क़याम का ऐलान कर दिया। कूफे वालों ने बुलाया और इमाम ने लब्बैक कहकर उनकी तरफ सफ़र शुरू कर दिया और अपने जंग का आगाज़ किया। बस एक उनसुर जो यहाँ पर मौजूद है कि इमाम हुसैन अलैहिस्सलाम मैदान में उतरे और क़याम किया, वो कूफा के लोगों का आमादा होना है। लेकिन इमाम हसन अलैहिस्सलाम की अगर आप ज़माने को देखते हैं तो आपको ये चीज़ें नहीं मिलती। इमाम हसन अलैहिस्सलाम के जो कमांडर हैं उनको ख़रीद लिया गया, इमाम हसन अलैहिस्सलाम के मानने वाले इमाम हसन अलैहिस्सलाम के ऊपर हमला आवर हो गए, इमाम हसन अलैहिस्सलाम की फौजियों के हौसले पस्त हो चुके थे और चेमनगुइयां शुरू कर दी थी कि अब क्या बनेगा, जंग को नहीं होना चाहिए, مال غنیمت کے اوپر بحث ہونا شروع ہو گئی اور مختلف اس قسم کی اور باتیں. تو کوفے والے امام حسن علیہ السلام کے زمانے میں اپنے اعمال کے ذریعے یہ بتا رہے تھے کہ ہم آمادہ نہیں ہیں. تو اب اگر امام حسن علیہ السلام جنگ کو جاری رکھتے اور شجاعت جو ان کے اندر موجود تھے اس کے جوہر دکھا بھی دیتے, لیکن تاریخ پھر بھی لکھ دیتی کہ لوگوں کے اندر تو آمادگی موجود نہیں تھی اور مقابل کے اندر ایک انتہائی اچھی تجویز موجود تھی صلح کی, تو بہتر تھا صلح کر لیتے, کیوں جنگ کی ہے. تو چونکہ امام ان تمام چیزوں کو دیکھ رہے ہوتے تھے, لہٰذا فیصلہ بھی وہ اسی حکمت عملی کے تحت ہی کرتے تھے. بس چونکہ شرائط فرق کرتے تھے, لہٰذا امام حسین علیہ السلام نے قیام کیا اور امام حسن علیہ السلام نے صلح کی. ایک اور عنصر کے جو اور ایک اور عامل کے جو قیام امام حسین کے اندر دخالت رکھتا ہے, وہ ہے حکومت کا عملی فساد. جیسے میں بار بار اپنے جملے کے اندر تکرار کرتا رہا اس بات کو کہ حکومت کے اندر اتنا فساد علنی ہو چکا تھا کہ وہ سادہ لو انسان کے جو پہلے حق و باطل کے اندر تشخیص نہیں دے پا رہے تھے, آج وہی جو ہیں وہ چلا رہے تھے کہ یہ کس قسم کا حاکم ہمارے سروں پر آ چکا ہے. حاکم جو زنا کرتا تھا, حاکم کے جو ظاہر میں شراب پیتا تھا, حاکم کے جو مقدسات اسلام کی توہین کرتا تھا سب کے سامنے. لہذا امام حسین علیہ السلام جب قیام انہوں نے شروع کیا تو کہا کہ میں امر بالمعروف و نہی عن المنکر کرنے کے لیے قیام کر رہا ہوں. شعار امر بالمعروف کا دیا, نہی عن المنکر کا دیا. یہاں سے پتہ چلتا ہے کہ کس حد تک جامعہ سوسائٹی مسلمانوں کی حکومت کس طریقے سے فاسد ہو چکی تھی. بس چونکہ معاشرے کے اندر فساد عام ہو چکا تھا اور اس سے بڑھ کے حکومت فاسد آ گئی تھی, کہ یزید وہ تھا, خود امام علیہ السلام کے امام حسین علیہ السلام کے خطبے موجود ہیں جس میں واضح کرتے ہیں کہ یزید وہ ہے کہ جو حلال محمد کو حرام کر رہا ہے اور حرام محمد کو حلال کر رہا ہے صلی اللہ علیہ وآلہ. تب یہاں پر ایک ذمہ دار انسان کا وظیفہ بنتا ہے کہ اسلام کا دفاع کرے, خاموش نہیں بیٹھ سکتے تھے. بس امام حسین علیہ السلام نے بھی اس کی طرف اشارہ کیا کہ میں امر بالمعروف کر رہا ہوں, نہی عن المنکر کر رہا ہوں. بس چونکہ فساد عملی موجود تھا حکومت کے اندر, امام حسین علیہ السلام نے اس کے خلاف قیام کیا. لیکن امام حسن علیہ السلام جو تھے وہ خود حکومت میں موجود تھے, وہاں پر یہ صورتحال موجود نہیں تھی. اور پھر معاویہ نے خالی پیپر پر سائن کر کے امام کے پاس پہنچایا اور کہا کہ جو شرائط بھی آپ رکھنا چاہتے ہیں رکھ دیں, میں ان تمام شرائط پر عمل کروں گا, جنگ کو روکیں اور حکومت میرے حوالے کر دیں. اب پھر میں وہی کہوں گا کہ اپنے آپ کو اس زمانے کے اندر لے کر جائیں کہ ایک جنگ کی حالت میں لوگ بیٹھے ہوئے ہوں, تجویز ہی آئے کہ جنگ رک جائے گی, آپ جو بھی شرط ہے اس کے اوپر لکھ دیں, میں اس پہ عمل کرنے کے لیے بھی تیار ہوں, میں نے سائن بھی کر دی ہے اس خالی پیپر کے اوپر, آپ حکومت میرے حوالے کر دیں. تو کیا کریں گے لوگ یہاں پر؟ لوگ یہی کہیں گے کہ بھائی جنگ سے تو بہتر یہی ہے, آپ شرائط لکھ دیں, اس نے سگنیچر بھی کر دیے ہیں, سائن دستخط کر دیے ہیں, وہ عمل کرے گا, تو آپ شرائط لکھ کے دے دیں اور صلح کر لیں اور حکومت اس کے حوالے کر دیں. اگر امام حسن علیہ السلام یہاں پر انکار کر دیتے تو تاریخ اور لوگ ہی ملامت کرتے امام کو, امام جانتے تھے اس بات کو. لہذا ان شرائط کو مد نظر رکھ کر امام حسن علیہ السلام نے صلح کی ہے اور امام حسین علیہ السلام نے جنگ کی ہے. بس اگر ہم ان شرائط کو مد نظر رکھیں इनके दरमियान जो इख्तलाफ पाया जाता था उनको मद्देनजर रखें। किसी भी आकिल इंसान के ऊपर ये अम्र पोशीदा नहीं रह जाता कि इमाम हसन और इमाम हुसैन के अमल में जो इख्तलाफ था वो उनका ज़ाती रूही नफ्सियाती नहीं था बल्कि शराइत की वजह से था। अगर शर्त एक जैसी होती ज़माने के अंदर तो इनका अमल भी एक जैसा होता। अगर शरायत सुलह वाले रहते दोनों ज़मानों में तो दोनों इमाम सुलह करते, अगर शरायत जंग वाले रहते तो दोनों जंग करते, लेकिन चूंकि यहाँ पे तफावुत आ गया, फ़र्क आ गया ज़माने के अंदर, तो स्ट्रेटजी भी एक बसीर रहबर की यही होनी चाहिए कि वो ज़माने के इख्तिजाआत के मुताबिक ऐसी हिकमत अमली इख्तियार करे कि जिसके अंदर मिल्लत को भी फ़ायदा हो, इस्लाम को भी फ़ायदा हो, और आइमा ने वही काम अंजाम दिया। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।